यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय लगायतका विषयमा प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल। गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा आउनुपर्नेमा जोड़। हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैर कानूनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयको आग्रह। र कंगोमा इन्धन बोकेको डुंगामा आग लागि हुँदा कम्तीमा 145 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनैतिक व्यवस्था र संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ़ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा उहाँहरूबीच संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमन चयनमा खलल पुर्याउने प्रति सचेत हुँदै अघि बढ़न प्रमुख राजनैतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड़ दिएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानवाधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्यो। छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिश समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिनुभयो। गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैर कानूनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ। मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आज प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। गृहमन्त्री रमेश लेखकले देशमा लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ। नेपाल प्रेस युनियन कास्कीले हिजो पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले देशमा विभिन्न तत्वहरू जति नै सर्वलाए पनि लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको दावी गर्नुभएको हो। पूर्व राजावादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यवस्था नै बदल्ने गरी हिंसात्मक गतिविधि गर्ने विरूद्ध सबै एक हुनुपर्नेमा जोड़ दिनुभयो। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी भन्दा पहिलाको पुस्ताले धेरै ठूलो त्याग र बलिदान गरेको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो। लोकतन्त्रले नागरिकलाई सर्वोपरि बनाएको बताउँदै वहाँले सरकारसँग चित्त नबुझे विरोध गर्न पाइने जनाउँदै संविधानको व्यवस्थाको विरूद्ध हिंसात्मक गतिविधिले देशलाई झन अस्थिरतातर्फ लैजाने हुँदा त्यस्ता गतिविधि गर्नेलाई सरकारले कार्यवाही गर्ने चेतावनी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा आज थाइल्याण्डको बैंकक जानुहुने भएको छ। यही 21-25 अप्रेलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेशन्स इकोनोमिक एण्ड सोशियल कमिशन फर एसिया एण्ड पेसिफिक युनेस्केपको 81 सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो। नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डाक्टर राणाले उक्त आयोगको 81 सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ। सो सत्रलाई मन्त्री डाक्टर राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्नु केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार। अब बाँकी समाचार। राष्ट्रिय वाणिज्य बैंकले आजदेखि 2,50,00,00,000 रूपियाँ बराबरको ऋण पत्र बिक्री गर्ने भएको छ। कुल 25,00,000 किता ऋण पत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कुल 7 वर्षीय अवधि भएको उक्त ऋण पत्रमा लगानी गर्नेले वार्षिक रूपमा 7% बराबर ब्याज दर प्राप्त गर्नेछन्। अंकित मूल्य 1,000 रूपियाँको दरको ऋण पत्रमा लगानीकर्ताले कुल 25 कितादेखि बिक्री गर्न लागि सम्पूर्ण कितामा नै आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋण पत्र छिटोमा यही वैशाख 10 गते र ढिलोमा वैशाख 11 गतेसम्म रहनेछ। हिमाली क्षेत्रको बहुउपयोगी घरपालुवा जनावर याक चौरीको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले सरकारले आज पहिलो पटक याक दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। नेपालमा 29 जिल्लामा करिब 53,000 याक चौरी पालन भइरहेको सरकारको तथ्याङ्कमा उल्लेख गरिएको छ। अहिले नेपालमा याक चौरी पालन निरन्तर घट्दो अवस्थामा रहेको पशु सेवा विभागले जनाएको छ। राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत आज पनि देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार भिटामिन ए क्याप्सूल 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिका र जुकाको औषधि 1 वर्षदेखि 5 वर्ष उमेर समूहका बालबालिकालाई खुवाइँदैछ। कार्यक्रम सफल बनाउन देशभर करिब 52,000 महिला स्वास्थ्य स्वयंसेविका र 15,000 स्वास्थ्य कर्मी परिचालित गरिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोक जिल्लाको सुकुटेलाई 15 बुधे गुरू योजनासहित पर्यटकीय क्षेत्र घोषणा गरिएको छ। चौतारा सांगा चोकगढ़ी नगरपालिकाले एक कार्यक्रमका बीच पर्यटकीय क्षेत्र घोषणा गरेको हो। पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सुकुटेलाई पर्यटकीय हबको रूपमा विकास गर्न अल्पकालीन र दीर्घकालीन गुरू योजनासहित दिशा निर्देशन गर्ने 15 बुधे पत्र पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि सापकोटाले उद्घाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो। सिन्धुपाल्चोकमा पर्यटनको प्रचुर सम्भावना भए पनि दूरदृष्टि र सम्भावनाको खोजी गर्नुपर्ने उहाँको भनाई छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउन थालेको छ। महानगरपालिकाको गौरव योजना अन्तर्गत गरी खाने शिक्षा महानगरको इच्छा कार्यक्रम अन्तर्गत सूचना प्रविधि मैत्री विद्यालय डिजिटल शिक्षण सिकाई कार्यक्रमका लागि चालू र क्रमागत गरेर करिब 20 करोड़ रूपियाँ विनियोजन गरिएको काठमाडौँ महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव गेवालीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इन्धन बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा 145 जनाको मृत्यु भएको छ भने धेरै मानिस अझै बेपत्ता भएका छन्। इक्वेटर प्रान्तको राजधानी म्याप्डिन्डा नजिकै विश्वकै सबैभन्दा गहिरो र विशाल कंगो नदीको संगम स्थलमा सो दुर्घटना भएको हो। मृतकहरूमध्ये केहीको आगोमा जलेर र केहीको डुबेर मृत्यु भएको पुष्टि भएको छ। डुंगामा खाना पकाउने क्रममा आगो लागेको थियो। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा पछिल्लो 48 घण्टामा कम्तीमा 92 जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले हमासलाई आफ्ना बन्दकहरूलाई रिहा गर्न र निशस्त्र बनाउन दवाब दिन आक्रमणहरू बढ़ाएको छ। मृतक मध्ये 15 जना महिला र बालबालिका रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्याय लगायतका विषयमा प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल, गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा आउनुपर्नेमा जोड़, हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैर कानूनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयको आग्रह, र कंगोमा इन्धन बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा 145 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।